الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحابه وأزواجه وذرياته وبارك وسلم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم استغفروا ربكم إنه كان غفارا يرسل السماء عليكم مدرارا ويمددكم بأموال وبنين ويجعل لكم جنات ويجعل لكم أنهارا ما لكم لا ترجون لله وقارا صدق الله العظيم. میرے پیر و مرشد، میرے مرشد اول، میرے شیخ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب عارف باللہ، مجدد زمانہ، رومی وقت، تبریز دورہ رحمت اللہ علیہ، فرمایا کرتے تھے کہ عبادت کرنا یہ اللہ تعالی کی محبت کا حق ہے. عبادت کرنا یہ اللہ تعالیٰ کی محبت کا حق ہے، اور گناہ سے بچنا یہ اللہ تعالیٰ کی عظمت کا حق ہے. یہ جملہ یاد کر لیجئے، بلکہ اپنی جیب میں ڈائری رکھا کریں، لکھ لیں. اگر علم کو نہ یاد کیا تو نتیجہ یہ نکلے گا کہ بالکل علم غیر محفوظ ہو جائے، اور اگر یہ اپنے بڑوں کی بات کو نقل کرنا بھی چاہے گا تو ٹوٹی پھوٹی نقل کرے گا اور تروڑ کے مروڑ کے نقل کرے گا، اور اگر لکھ لے گا. اور حدیث شریف میں آتا ہے کہ قید العلم بالکتاب، ترمذی شریف کی میں روایت ہے کہ علم کو قید کرو لکھ کر. لہذا اگر کبھی کچھ بھولے گا بھی تو کہے گا کوئی بات نہیں، میرے پاس لکھا ہوا محفوظ ہے. اس لکھے ہوئے کو دیکھ کر پھر تکرار جو ہو جائے گی یاد تازہ ہو جائے گی. اس لیے ہمارے جو دوست ہیں ان کو ڈائری رکھنی چاہیے، دوستوں کو ڈائری رکھنی چاہیے اور لکھ لیں. آج اللہ تعالیٰ کا شکر ہے، حضرت والا رحمت اللہ علیہ کی صحبت میں حضرت نے جب شروع میں یہ بات سمجھائی تو الحمدللہ پھر لکھنا شروع کیا. بڑا مشکل معلوم ہوتا تھا، اور ابتدا کی جو ڈائری ہے جب اس کو دیکھا تو بس عجیب و غریب، بے تکا. لیکن بات یہ ہے کہ اگر بچہ قلم ہاتھ میں نہ پکڑے گا اور لکیریں نہ مارے گا تو عمدہ الف باتا کیسے لکھے گا. جب بچہ لکیریں مارتا ہے تو وہی لکیریں مارنا اس کو ایک دن سکھا دیتا ہے، وہ بہت خوبصورت اور عمدگی کے ساتھ الف با تا اور اے بی سی ڈی وغیرہ لکھنا شروع کر دیتا ہے. اس لیے حضرت فرمایا کرتے تھے اپنی جیب میں ڈائری رکھا کرو، چھوٹی سی کتاب رکھو، کاپی رکھو، لکھ لو. برکت اتنی ہے، برکت اتنی ہے حضرت کی برکت ہے کہ جو بات سنی वो लिखने की वजह से अल्हम्दुलिल्लाह ऐसी याद हो गई कि अल्लाह ताला का शुक्र है कि अक्सर तो ऐसे ही भी आई नहीं, वही अल्फाज भी अल्लाह ताला अपने कर्म से जबान से जारी करवा देते हैं। अल्लाह ताला का शुक्र, वही अल्फाज अल्हम्दुलिल्लाह, यहां तक के अरबी बारात, यहां तक के फारसी जो कि मैंने पढ़ी भी नहीं, फारसी पढ़ी तक नहीं, लेकिन हजरत की बरकत के फारसी भी लिखने लगा। हजरत फरमाते लिखो बस, मारूमी की ठक ठक उल्टा सीधा बस लिखा। लेकिन अल्लाह ताला का शुक्र है कि फारसी जबान से भी मुनासबत पैदा हो गई, ये हजरत की बरकत। इसलिए डायरी रखे, लिखे, महज कान से सुना, अब इधर से सुना इधर याद रहे, निकल गई। या कोई पूछे कि भाई कोई काम कीमती बात, काम की बात बताई, अब ख्याल आता है हाँ यार कोई काम की बात बताई तो थी जिसको ताकीद थी कि करना है, लेकिन चूंकि सुना और निकल गया अब वो बात याद नहीं। इसलिए लिख लेना, रिकॉर्डर पर एतबार ना करे। अफजल जो इल्म है वो इल्म सिमाई है, इल्म सिमाई है, यानी सुनकर, जो सुनकर खुद उसको लिख ले, और ये अच्छी चीज है। गो के एक रिवायत में मना भी आया कि लिखने से मना किया आपने, लेकिन मुहद्दिसीन फुकाहा का यही फैसला है कि लिखना चाहिए, और आप सल्लल्लाहु अलैहि वसल्लम ने इसको फरमाया, ताकीद भी की। हजरत अलकमा रजी रहमतुल्लाह ताला, जो कि हजरत अब्दुल्लाह इब्न मसूद रजी अल्लाह ताला उनके शागिर्द भी है, सामने आ जाओ। एक मर्तबा उनकी कोई उज्र और मजबूरी थी, उनका कोई उज्र पेश आया, मजबूरी, हर सफर में साथ होते थे वो, हजरत अब्दुल्लाह इब्न मसूद रजी अल्लाह ताला के हर सफर के साथ ही थे। उज्र पेश आया, मजबूरी पेश आई, तो एक आदमी को मुआवजे पर और उजरत पर मुकर्रर फरमाया, और उसकी ये जिम्मेदारी हुई, खिदमत उसको ये दी कि तुम्हारा काम यह है कि हजरत जो फरमाए वो लिख लेना है, जो सफर के अहवाल पेश आए वो लिख लेना। लिहाजा इस तरीके से इन हजरात ने, हजरत अलकमा रहमतुल्लाह ताला बड़े दर्जे के ताबीन में उनको शुमार है, बड़े दर्जे के, बल्कि साहबा ने भी इनसे इस्तिफादा किया, क्योंकि इब्तदाए हजरत उमर रज़ियल्लाहु ताला तक का जमाना पाया है पुराने ताबीन में से, जैसा उनका इल्म इतना जबरदस्त माशाल्लाह। और फिर उस्ताद कैसा मिला, हजरत अब्दुल्लाह इब्न मसूद रज़ियल्लाहु ताला जैसा। लिहाजा रिवायत इमाम बुखारी रहमतुल्लाह अलैह हर 5-6-8 अहादीस के बाद इनकी हदीस शरीफ लेकर आते, इतने कसीर रिवायत है। लिहाजा इनका एक वाकया मेरे मुर्शिद सानी हजरत मौलाना मजहर साहब दामत बरकातहुमुल आलिया वो अक्सर सुनाया करते हैं, फरमाते हैं कि इनका वाकया जिल्द नंबर 1 सफा 529। अब हजरत ने ये भी फरमाया, देखिए वो भी याद हो गया, वो भी याद हो गया, क्यों, लिख लिया था। जिल्द नंबर 1 सफा 529 फरमाते हैं, फकदिमतु शाम, मैं शाम गया, और मस्जिद में, फदखल तो मस्जिद, मस्जिद में दाखिल हुआ, वसल्लैतु रकअतैन, दो रकात नमाज पढ़ी। अब या तो वो तहियतुल मस्जिद या तहियतुल वुजू, और इसकी अपनी फजीलत है। लिहाजा जब मस्जिद में दाखिल हो, नफिल पढ़ने का मौका हो तो दो रकात पढ़ ले, और अगर सुन्नतों का है तो सुन्नत पढ़ ला, ماشاءاللہ. اگر وقت زیادہ ہے جیسے ظہر کی نماز کا وقت ہے, وقت زیادہ ہے تو اگر چاہے تو دو الگ, دو تحیت المسعود تحیت وضو الگ اور چار رکعت سنت الگ پڑھ لے اگر اللہ نے ہمت اور قوت دی ہے. یہ تو لوٹنے کی چیزیں ہیں جناب, اپنے اعمال نامے کو بڑھانے والی چیزیں. تو دو رکعت ادا کی اور پھر ایک دعا مانگی. بخاری شریف میں اس دعا کو ذکر کیا اور حضرت مولانا مدر صاحب دعا کا تم سے رواج سن فرماتے ہیں کہ دعا کیا مانگی, اللہم یسر لی جلیسا صالحا, اللہم یسر لی جلیسا صالحا, کہ میرے لیے کسی اللہ والے کی ملاقات کو آسان فرما دیجیے, اس کی ملاقات اس کی صحبت. اللہم یسر لی جلیسا صالحا, اس کو آسان فرما ان کی ملاقات. فرماتے ہیں کہ مسجد سے باہر نکلا, کچھ لوگ بیٹھے ہوئے تھے, میں وہاں جا کے بیٹھ گیا تو دیکھا ایک مرد کامل نظر آتے ہوئے, چہرہ ان کا چہرہ ہی ان کا بتاتا کہ یہ شخص کچھ اور ہے. اور وہ آ کر فرماتے ہیں علا جنبی, میرے بازو میں ہی تشریف فرما ہو گئے. تو میں نے کسی سے پوچھا کہ من ھذا الرجل, یہ شخص یہ اللہ والے کون ہے؟ تو فرمایا ھذا ابو دردہ رضی اللہ تعالی عنہ, یہ صحابی رسول حضرت ابو دردہ رضی اللہ تعالی عنہ. سبحان اللہ, یعنی ابھی فرماتے ابھی میں نے دعا مانگی اور اللہ تعالی نے بہت جلد اس دعا کا ظہور فرما دیا. کیسی عجیب بات کہ یعنی حریص فی صحبت, کہ نیک لوگوں کی صحبت پر لالچ, کہ اس کے لیے اہتمام سے دو رکعت پڑھی اور اللہ سے دعا مانگی کہ یسر لی, اللہم یسر لی جلیسا صالحا, کہ اللہ والوں کی ملاقات کو میرے لیے آسان فرما, ان کی مجالست ان کے پاس بیٹھنا. ماتے اللہ تعالیٰ نے تھوڑی ہی دیر میں مسجد سے باہر نکلا بیٹھا تو حضرت ابو دردہ رضی اللہ تعالیٰ عنہ تشریف لائے اور ان کی صحبت اللہ نے عطا فرمائے. سبحان اللہ, کیونکہ شام میں رہتے تھے حضرت ابو دردہ رضی اللہ تعالیٰ عنہ, شام تشریف لے گئے تھے اور مشہور صحابی ہیں, ان کی روایتیں آتی رہتی ہیں, ہر مسلمان تقریباً ان سے واقف ہے, ایسے مشہور صحابی ہیں. تو ایک کتنی بات کے لیے کہ گویا کہ صحبت صالحین پر حریص رہے, جس کو اللہ تعالیٰ شیخ عطا فرمائے اس کے لیے تو اپنے شیخ کی ملاقات اور شیخ کی صحبت پر حریص ہونا چاہیے, اور جس کو شیخ نہیں ہے وہ شیخ بنانے کی غرض ایک مقرر کر دے اپنے اوپر, اس کے ہاتھ میں ہاتھ دے, تعلق کرے اپنی اصلاح کے لیے کہ اس وہ ذریعہ بنے اللہ تعالی کی محبت اور تعلق کا, مقرر کرے کسی کو. تو یہ واقعہ بھی لکھا, دیکھیے سنا لکھ لیا یاد ہو گیا, آج پہلی دفعہ بیان کیا میں نے, یہ لکھا ہوا حالانکہ دیکھا نہیں لیکن لکھا بھی کام آتا ہے. لکھا پر ایک بات یاد آئی کہ حضرت نے سنایا تھا کہ ایک بنیا تھا اپنے کنبے کے ساتھ جا رہا تھا, کنبا کنبا سمجھتے نا فیملی خاندان, تو اپنے کنبے کے ساتھ جا رہا تھا, اصل میں پرانی اردو ہے یہ, تو اس لیے اردو سیکھنی چاہیے معلوم ہونا چاہیے, اگرچہ انگریزی اپنی جگہ ان اردو کی افادیت ہے. تو اپنے کنبے کے ساتھ جا رہا تھا بیل گاڑی پہ, پہلے زمانے میں بیل گاڑیاں چلا کرتی تھی. چلو بیل گاڑی پہ, یہ واقعہ یاد رکھنا, ایک واقعہ اور یاد آیا, حضرت مولانا مظفر حسین صاحب کاندھیلوی رحمت اللہ علیہ ہمارے بزرگوں میں سے ہیں. عجیب آدمی تھے, عالم ربانی تھے, اللہ والے تھے, بہت متقی آدمی تھے. اللہ تو حضرت ایک دفعہ کاندھیلا حضرت کو جانا تھا, کہیں سے تشریف لا رہے تھے تو ایک بیل گاڑی پر, پہلے زمانے میں نقل و حمل کے لیے یعنی ٹرانسپورٹیشن اور سواری کے طور پہ بیل گاڑیاں بھی چلا کرتی تھی, بہلی بولتے تھے اس کو, اس بہلی پر سوار ہوئے حضرت. اور حضرت کی عادت تھی, ان علماء کو دیکھا گفتگو اپنے, چاہے اگرچہ کوئی ظاہری طور پر اس کو خلاف شریعت بھی ہے, شریعت کا پابند نہیں ہے, لیکن مسلمان ہے, اس کے ساتھ گفتگو کرنا. ایک واقعہ اور یاد آئے گا اللہ والوں کے اخلاق پر. حضرت حکیم الامت مجدد ملت حضرت مہا شاہ اشرف علی صاحب تھانوی رحمت اللہ علیہ, اور یہ حضرت والے سے سنی ہوئی باتیں ہیں ساری. حکیم الامت تھانوی رحمت اللہ علیہ ایک دفعہ ٹرین میں سفر فرما رہے تھے تو ایک آزاد مسٹر ٹرین میں تھا تو حضرت اس سے گفتگو فرمانے لگے. یہ اللہ والوں کی بہ کہ سفر کے دوران دل بہلانے کو ان کا بھی دل خوش کرتے. گفتگو فرما رہے تھے, نماز کا وقت آیا, حضرت نماز کو اٹھے اور نماز ادا فرمائی اور نماز پڑھ کر واپس اس سے آئے اور حضرت گفتگو شروع کر دی. جیسے سلسلہ تھا وہی خوش طبعی کے ساتھ, وہی حضرت تشریف لے گئے. سفر ختم ہوا, کچھ دن کے بعد ان صاحب کا خط آیا. اس نے کہا حضرت آپ کے اخلاق نے مجھے مار دیا. آہ جیتے جی آپ کے اخلاق نے مجھ کو مار دیا. کہ جب آپ نماز کا وقت, اب اخلاق دیکھیے, نماز کا وقت آیا آپ نماز کو گئے, ایک تو آپ نے مجھ سے کچھ کہا نہیں, خود چپ کر چل پڑے, اور یہ تبلیغ نہیں ہے کیا؟ ایک آدمی اٹھ کے نماز کو جا رہا ہے, اگلا دیکھ رہا ہے, تو تبلیغ, یہ بھی تبلیغ ہے. اب وہ نمازی نہیں, مسٹر آزاد. اس نے کہا کہ حضرت آپ نماز کو گئے, ایک تو آپ نے مجھ سے کچھ فرمایا نہیں, اور میں ڈر رہا تھا یہ ملا مجھے بھی پتہ نہیں کیا کرے گا, لیکن آپ نماز کو گئے, مجھ سے کچھ نہیں فرمایا. نماز پڑھ گئے تو میں نے سوچا اب تو یہ ملا مجھ سے بات بھی نہیں, میری طرف منہ اٹھا کے بھی نہیں دیکھے گا, لیکن آپ کے اخلاق نے مجھے مار دیا. جب نماز پڑھ کر آنے کے بعد آپ نے اسی انداز سے مجھ سے گفتگو فرمائی, بس آپ کے ان اخلاق نے مجھ پر یہ اثر کیا کہ آج میں پنج وقتہ نمازی بن گیا, اور میں داڑھی رکھ لی میں نے. اب یہ حکیم الامت نہ نماز کی تلقین کی, نہ داڑھی کو فرمایا. اس کا مطلب یہ نہیں ہے, یاد رکھیے گا, کہ اگر کوئی اللہ والا داڑھی پر بیان کرے نہیں, سب ویسے اخلاق ہونے چاہیے. دیکھیں نا, اگر وہ اللہ والے یہ علماء ربانی ان مسائل کو پیش نہیں کریں گے تو مسائل کی حقیقت کیسے پتہ چلے گی؟ لہذا مسائل کا پیش کرنا یہ ان کا منصب علمی ہے, اور ان مسائل کو استعمال کرنا یہ ان کا منصب اخلاقی ہے. ایک منصب علمی ہے اور ایک ان کا اخلاقی منصب ہے. لہذا حکیم الامت نے کوئی نصیحت نہیں, نہ نماز نہ داڑھی, لیکن وہ عمدگی اخلاق نے ایسا متاثر کیا کہ وہ شخص کہہ رہے کہ آپ کی خاموش تقریر نے, آپ کے اخلاق نے میرے دل پر وہ اثر کیا کہ آج میں پنج وقتہ نمازی ہوں اور میں نے داڑھی رکھ لی. یہی تو وہ چیز ہے کہ جس کی ہمارے اندر کمی ہے, بس نہیں, جب تک اگلے کو ٹھوک نہ دیں اس پر دین کو, اور دین کو اس کو ٹھکائی مار نہ دیں, اس وقت تک چین نہیں آتا.
گویا کہ ہم نے اپنا منصب تبلیغ کو ادا نہیں کیا. حضرت مولانا مظہر صاحب دامت برکاتہ میرے مرشد ثانی, ابھی سفر میں ایک جی واقعہ یاد آیا اخلاقیات پر. ایک جگہ حضرت جنوبی افریقہ میں, ابھی سفر جو ہوا ساؤتھ افریقہ کا, پہلے ہی دن ایک صاحب نے ناشتے کی درخواست کی, حضرت میں تشریف لے گئے. اب ناشتے پر جب گئے تو ٹیبل کرسی کا انتظام ہو, حضرت نے دیکھا اب نیا آدمی ہی, بہرحال مجھے بڑا عجیب سا لگا, میں اپنی کیفیت بتا رہا ہوں. حضرت نے فرمایا, میں حضرت کے بالکل ساتھ, فرمایا دیکھو بھائی, صرف اتنا فرمایا, دیکھو بھائی یوں کرنا کہ اپنی پلیٹ ہاتھ میں لے لینا اور کرسی پر بیٹھ جانا. حضرت کیا ہوا کہ حضرت نے پیر جوتی اتاری, پیر اٹھائے اور ایسے تشریف فرماؤ, کرسی پر ہی آلتی مالتی آلتی پالتی مار کر بیٹھ گئے اور پلیٹ ہاتھ میں لے لی. اب کھا رہے, فرما رہے اب وہ ٹیبل چلی گئی, اب ہم نے اپنا دسترخوان بنا لیا, کھانا کھایا. حضرت کی دیکھا دیکھی ہم نے بھی یہ کیا. ناشتہ ختم ہوا, وہ میزبان جو کہ اردو نہیں جانتا تھا, صرف انگریزی بولتا تھا جنوبی افریقہ میں, اس میزبان نے, میں بیٹھا تھا برابر میں, اس نے جو ایک عالم تھے مجھ سے اور ان سے کہا کہ میں بہت شرمندہ ہوں کہ میں نے ٹیبل کرسی پر انتظام کی, کہ آئندہ آپ حضرات تشریف لائیں تو میں سنت کے مطابق دسترخوان کا انتظام کروں گا. دیکھا آپ نے صاحب, اور واللہ حضرت نے اس سے ایک لفظ نہیں فرمایا, میں ساتھ تھا. اور پھر حضرت اردو بولنے والے, وہ انگریزی بولنے والا, زبان یار من ترکی و من ترکی نمیدانم. حضرت اردو بول رہے ہیں, وہ انگریزی بول رہے ہیں, دونوں ایک دوسرے کی نہیں سمجھ رہے. لیکن کیا چیز ہے کہ جس چیز نے اس شخص کے قلب پر اثر کیا, یہ ان اللہ والوں کا دل ہے, محبت بھرا دل ہے, اللہ تعالی کی محبت اور تعلق سے بھرا دل ہے. وہ اخلاقیات ہیں کہ جو اگلے کے دل پر اثر کر کے اس کے دل پر چوٹ لگا رہے ہیں. اب اس نے اعلان کیا کہ آئندہ یہ دس, تو میں نے اس کو کہا کہ دیکھو آئندہ تو حضرت ہی کیا, کسی کی بھی دعوت کرو ویسے ہی دسترخوان بچھا دینا تاکہ کام نیک شروع ہو جائے. پھر میں نے چٹکلا لگا دیا. تو یہ ہے وہ ان اللہ والوں کے اخلاق کہ جس کا اثر آنے والوں کے دل پر پڑتا ہے اور دل کو کھینچتے ہیں. یہ ہے وہ اخلاق جس کی ہمارے اندر کمی ہے. ایک بات اور شیخ کی اور یاد آ گئی, سفر میں عجیب عجیب واقعات ہوتے. لاہور کا سفر تھا, تین سیٹیں کونے والی سیٹ پر میں, بیچ میں حضرت تشریف فرما, برابر میں ایک صاحب جن کی داڑھی تھی. حضرت کی وہی مزاج, اس سے گفتگو شروع, گفتگو ہو رہی ہے, مغرب کی نماز کا وقت تھا ہمارے, تو اب وہ جگہ ایسی تھی کہ دو دو آدمی نماز پڑھ سکتے تھے. تو حضرت نے فرمایا چلو بھائی میں حضرت کے ساتھ, حضرت نماز پڑھائی میں حضرت کے ساتھ شریک. تو جہاز کے عملے نے بدتمیزی کی, اس کے بعد ساتھی, چونکہ 14-13 ساتھی تھے, کرتے کرتے سب آ گئے, بدتمیزی نے آیا, یہ مسلمان ملک اور مسلمان جہاز کا عملہ. ابو ظبی جانا ہوا, وہاں پر جو عملہ وہ عملہ غیر مسلم, وہ کہہ رہا ہے یہاں نہیں, یہاں نماز پڑھ لو. یہ عالم ہے, کیا کہیں, بس شاہ سے زیادہ شاہ کے وفادار بنے ہوئے. نماز پڑھنے ایک موقع پر نماز کا وقت آیا تو کہا کہ اس وقت چونکہ پائلٹ نے ایمرجنسی نافذ کی بھی, سیٹ بیلٹ کا سائن لگا ہوا ہے, مسافر کو اٹھنے کی اجازت نہیں ہوتی, لہٰذا آپ تھوڑی دیر انتظار کریں جب یہ سیٹ بیلٹ जब साइन हट जाए फिर आप नमाज पढ़ लीजिएगा, खुद सिखा रहे। लादा जैसे सीट बेल्ट का साइन हटा फौरन उठ के गए नमाज शुरू पढ़ दी। थोड़ी देर बाद वो अमले का, जहाज के अमले का एक साथी आया, उसने कहा कि देखिए साइन हट चुका है, अब आप नमाज पढ़ सकते हैं। ये देखिए, तो हमने बताया कि हम ये कार्रवाई पहले ही डाल चुके हैं। मैंने उनसे कहा मैं कार्रवाई हम लोग पहले ही कर चुके, ठीक है। यानी देखिए उसने अपना मुसलमानों वाले अखलाक, ये अखलाक मुसलमानों वाले हैं कि दीन में ताउन करना क्या आलम है। तो वो जो डॉक्टर था, वो जो हजरत के बराबर बैठा जहाज में, उसने भी नमाज पढ़ी, उसको जानमाज दिया। अमले ने बोला तो वो तो चूंकि फारिग था, उसने खूब सुनाई उसको, शर्म आनी चाहिए तुम्हें, मुसलमानों के तुम ऐसी हरकतें करते हो। फिर कहा आपने भी किस्सा सुनाया, मैं गैर मुस्लिम जहाज में सफर कर रहा था, उन्होंने मुझसे ताबुन किया, तुम मुसलमानों के ऐसी हरकतें करते हो, शर्म आनी चाहिए तुमको जो नमाज से रोकते हो। तुम्हें तो खुद ताउन करना चाहिए, कहना चाहिए नहीं सर आप जहाज वालों को कहना चाहिए ऐलान करके कि नमाज पढ़ो। लदबे उस जहाज के वापसी पे उसका एक अफसर सफर कर रहा था, उसको बताया, उसने कहा तो नालायक है ये लोग कि नमाज से रोकना, और मसला ये है कि रोकने के बावजूद न रुकना चाहिए, नमाज नमाज है। अब देखिए ना, कोई आदमी अखलाक दिखा दे कितना अच्छा, तो ये अखलाकियात होते हैं जिनका असर होता है। और ये अल्लाह वाले इसी इन्हीं अखलाकियात से दिलों को जीतते हैं, दिलों को काबू करते हैं। तो हजरत मौलाना मुजफ्फर हुसैन साहब कांधेलवी रहमतुल्लाह अलैह उस बहली पर सफर फरमा रहे थे बैलगाड़ी में, और हजरत की आदत के जो भी वो बैलगाड़ी का ड्राइवर, मजा है ना, कोचवान उसको कहते हैं कोचवान, और उस बहली का ड्राइवर जब बैलगाड़ी चलाने वाला, तो हजरत ने उससे गुफ्तगू शुरू फरमा दिया, भाई क्या हाल हाल चाल हाल अहवाल। बातों बातों में पता ये चला कि वो जो बैलगाड़ी है उसकी मालिका एक फाहिशा औरत है, उसके मुंह से निकला। बस हजरत जो मुत्तकी इतना कि बस, लेकिन अखलाक कैसे दिखाया, अब सीखने की बात। हजरत उतने थोड़ी देर में फरमाया कि भाई देखो मुझे इस्तिंजा लगा है, इस्तिंजा का क्या लगता, वो तो एक बहाना था। उतरे ऐसे ही बैठे तो उससे कहा, फरमाया कि भाई देखो तुम चलते रहो, मैं आस्ता आस्ता आऊंगा। वो रुक गए थे ना गाड़ी, वो रुक गया, तो हजरत फरमाया तुम चलते रहो हम आस्ता। उसके बाद सुखाने के बहाने सिंजा हजरत साथ चलने लगे। उसने कहा हजरत बैठे, फरमाया कि नहीं भाई तुम चलो मैं जरा थोड़ा सा चलूंगा। थोड़ी देर गुजरी, फरमाया उसने कहा हजरत अब बैठ जाए, फरमाया कि भाई चल बैठे बैठे जरा हो गया तब मैं थोड़ा चलूंगा। अच्छा तारुफ में ये तारुफ हो गया था कि मौलाना मुजफ्फर हुसैन साहब है, मशहूर आदमी थे उस इलाके के, उनका तकवा मशहूर। अब करते करते ये बात चली, जब थोड़ी देर गुजरी तो वो जो बैलगाड़ी चलाने वाला था वो समझ गया। उसने कहा हजरत मैं समझ गया, ये चूंकि उस फाहिशा औरत की, ये उस रंडी की गाड़ी है, एक रंडी की थी वो फाहिशा औरत की, उसकी एक गाड़ी है ना, इसलिए आप बैठेंगे नहीं, मैं समझ गया। हजरत खामोश रहा है। उसने कहा कि हजरत जब ऐसे ही है तो क्या फायदा, आप अपने पैसे लें और मैं वापस जाता हूं। फरमाया नहीं 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 नहीं, अब देखिए हजरत का अखलाक देखिए, एक तरफ अल्लाह ताला से मोहब्बत और कुर्ब और ताल्लुक का तकाजा कि उस पर बैठने को तैयार नहीं, दूसरी तरफ मखलूक पर शफकत, शफकत अलल खल्क, मखलूक पर शफकत का ये आलम। फरमाया अरे भाई तुम्हारी गाड़ी वापस जाएगी, इतना मैं तुम्हारा वक्त जाया क्या, बस तुम पैसे रखो, मेरे साथ साथ चलो। अल्लाह हो लगभग कांधेला तक जो मीलों का सफर था, कांधेला तक वो बैलगाड़ी खाली लेकर गया और हजरत पैदल उसके साथ चलते थे। सुभान अल्लाह। ये है एक तरफ अल्लाह ताला से मोहब्बत और ताल्लुक के उस हराम आमदनी वाले के हराम शय को इस्तेमाल करने का जर्रा बराबर तसव्वुर नहीं, और दूसरी तरफ अल्लाह ताला से अल्लाह ताला की मखलूक पर शफकत का यह आलम कि वो बेचारा इतनी देर मेरी वजह से ठहरा रहा, अब तो सवारी भी नहीं होगी, लिहाजा वो वापस उसको जाना भी गवारा नहीं फरमाया, नहीं तेरे पैसे रख तेरी मजदूरी तो बने। सुभान अल्लाह। ये है अखलाक इन अल्लाह वालों के। तो वो बनिया जिसका कुंभे पर सुना रहा था कि वो बनिया हिसाब किताब पर लिखने पर, कि वो बनिया अपने कुंभे के साथ अपनी फैमिली और खानदान के साथ बैलगाड़ी पर जा रहा था, रास्ते में नदी आ गई। उस नदी का बहाव कुछ सैलाबी था, पानी तेज था। देखो करीब करीब आ जाए और करीब आ जाए। सैलाबी पानी तेज था, पानी तेज था, पानी में तेजी थी। अब जब नदी के करीब आए तो वो जो कोचवान गाड़ी चलाने वाला वो रुक गया, तो बनिए ने कहा अरे भाई क्यों रुक गया? उसने कहा कि अरे भाई ये लाला जी बहाव बड़ा तेज है, सैलाब पता नहीं पानी का डुबाव कितना है, यानी पानी की गहराई कितनी है। बनिए ने कहा अच्छा यार चल देख मैं बताता। तो उसने अपनी लाठी ली, एक जगह लाठी डुबई लिखा 3 फुट, दूसरी लाठी डुबई लिखा 1 फुट, तीसरे लाठी डुबई लिखा 5 फुट, 5-6 लिए। उसके बाद उसको जमा किया और औसत और एवरेज निकालने का तरीका होता ना, औसत निकाला, तो औसत जो निकाला तो वो पिंडली तक बना। डुबाओ, कहीं पर पानी सर से ऊपर था, कहीं पर पानी सीने तक था, कहीं पर नाफ तक था, कहीं पर घुटने, कहीं पांव तक। तो उसने सबको जमा करके उसका औसत निकाला तो पिंडली तक आया। उसने कहा अरे यार डाल दे, सही है औसत निकाला ना। अब जो पानी का बहाव था, उसने जो उसके कहने पर बैलगाड़ी अंदर डाली तो पता चला ऐसा तेज बहाव आया और सब लेकर गया। अब बनिया बाहर बैठा, सर पकड़े बैठा है, हिसाब किताब देख रहा है कि भाई मेरा हिसाब किताब बिल्कुल ठीक है, कहीं सर तक है, कहीं सीने तक है, कहीं कमर तक है, कहीं घुटने का तब का एवरेज और मीन निकाला और औसत निकाला तो ये तो घुटने से भी नीचे बनता है। तब उसने कहा, उसने क्या कहा, उसने कहा लिखा जू का तू, लिखा जू का तू, फिर कुंबा डूबा क्यों, लिखा जू का तू फिर कुंबा डूबा क्यों। तो लिखना इसकी बरकत है, यानी अपने बुजुर्गों की, अपने शेख की, उलमा की बात को लिख ले। जो मसला सुना, जो बात सुनी, जो सुन्नत सुनी, कोई मसला सुना, कोई दुआ सुनी, उसको लिख लिया। जेब में कागज कलम डायरी कलम मौजूद हो फटाफट लिख लिया, वरना फिर बाद में सोचता यार मैंने क्या सुना था। काम की बात मिलती है, कितनी कीमती और काम की बातें बयान में गुजर जाती है, फिर बाद में सोचता है और क्या बोला था पता नहीं, फिर याद नहीं, फिर कहता है चलो यार छोड़ो। नतीजा ये होता है कि वो इल्म से महरूम हो जाता है। और अगर जेब में कागज कलम मौजूद हो लिख ले, इशारा भी लिख ले। अच्छा फिर आके मौलवी से पूछते हैं इमाम साहब आपने बयान किया था, बयान में क्या कहा था, अब इमाम क्या याद कराएगा क्या कहा था। वो भी इमाम के जिम्मे डालना है, वो भी मौलवी के जिम्मे डालना है, और अगर इशारा भी लिख ले कि जी आपने एक बात बोली थी फला चीज की दुआ बताई थी, अब कोई आदमी दो महीने बाद आकर पूछे कि जी एक दफा बयान में आपने एक दुआ बताई थी, तो दुआएं तो बहुत सारी बताते तकरीरों में बयानात में, अब कौन सी दुआ किस चीज की दुआ भाई बताओ, तो इशारा भी मिल जाएगा ना, तो उससे बात याद आ जाती है। इसलिए लिखने की बरकत है। तिर्मिजी शरीफ में रिवायत है कय्यदुल इल्म बिल किताब, कि इल्म को कैद करो महफूज करो लिख कर, बड़ी बरकत की चीज है। अगरचे आवाज रिकॉर्ड कर लेना अपनी जगह, लेकिन जो बरकत लिखने में है वो इसमें नहीं है, अजीब बात। और जो खुद लिखता है, इंसान अगर किसी आलिम की सोहबत में बैठे लिखना शुरू कर दे तो आधा तो बन जाएगा आलिम, जैसे साहबा। अब पहले जैसे हाफजे नहीं है, पहले हाफजे मजबूत होते थे, इंसान जो बात सुनता था याद हो जाती थी। हजरत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु, एक दफा आप अहादीस मुबारक बयान फरमाते थे, मदीने शरीफ का गवर्नर मरवान बिन हकम उसकी दरखास्त पर आप तशरीफ ले गए उसके पास। उस गवर्नर ने कहा कि हजरत आप अहादीस नबी सल्लल्लाहु अलैहि वसल्लम बयान फरमाते हैं, कुछ अहदीस शरीफ हमें भी सुना दीजिए। अब आशिक को क्या चाहिए, आ महबूब का तस्करा बस शुरू हो गए कि काल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम समीअतु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इस तरह हदीस मुबारका। उसने क्या किया, गवर्नर ने मदीना ने वाली मदीना ने पर्दे के पीछे कातिब बिठा दिए लिखने वाले। अब जो जो वो बयान करते जा रहे हैं वो लिखते जा रहे तेजी से, बेशुमार कई अहादीस मुबारक सुना दी। जजाकल्ला का हजरत तशरीफ ले गए, कुछ अरसे के बाद दरखास्त की, 6 महीने साल के बाद हजरत आप तशरीफ लाते हैं, तशरीफ लाए तो मेहरबानी, हजरत तशरीफ ले गए। हजरत अबू हुरैरा रज़ी अल्लाह तआला, अब उसने सवाल किया, अब देखो इम्तिहान था ये, उसने सवाल किया कि हजरत वो जो आपने पिछली मर्तबा तशरीफ लाए थे तो कुछ अहादीस रसूल सल्लल्लाहु तआला अलैहि वसल्लम आपने सुनाई थी, उनमें से कुछ याद है आपको? इम्तिहान कैसा कि उन अहादीस में से आपको कोई हदीस शरीफ याद है? फरमाए याद को छोड़ो, कहो तो उसी तरतीब से सुना दूं। सुभान अल्लाह, क्या फरमाया, कहो तो उसी तरतीब से सुना दूं। तो उसने कहा अच्छा हजरत सुना दीजिए। वैसे बस उधर कातिब बैठे हुए, वो पुराना नुस्खा निकाला जिस पर लिखा हुआ था। हजरत अबू हुरैरा रज़ियल्लाहु अन्हु फिर शुरू हो गए, قال رسول الله صلى الله عليه وسلم سمعت رسول الله صلى الله عليه وسلم, और अहादीस मुबारक बयान करना शुरू फरमा दी। मामला खत्म हुआ, हजरत तशरीफ ले गए, कातिबों को बुलाया, हां भाई बताओ फर्क बताओ। कहा एक लफ्ज तो क्या, एक नुक्ता तो क्या, एक जेर जबर का भी फर्क नहीं आया। सुभान अल्लाह, अरे मियां कह दो ना, कैसी अजीब बात, किस तरीके से इन हजरात ने अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम की बातों को याद रखा। हाफ़िज़े कवी थे, लेकिन उस जमाने में ऐसे ऐसे हाफ़िज़े, अब बताइए इमाम अबू हनीफा रहमतुल्लाह अलैह को लाख लाख अहादीस याद, इमाम बुखारी रहमतुल्लाह अलैह 1 लाख से ज्यादा अहादीस याद, इमाम अहमद इब्ने हंबल रहमतुल्लाह अलैह को कई लाख अहादीस याद थी, सिर्फ याद। इमाम तिर्मिजी रहमतुल्लाह अलैह, ये हजरात बातों को याद रखने वाले। लिहाजा गालबन इमाम तिर्मिजी ही का वाकया है कि एक दफा आप तशरीफ ले जा रहे थे किसी सफर पर, अचानक उस और आपकी बीनाई मुतासिर हो गई थी, नजर खराब हो गई थी, तो एक जगह से गुजरे तो अचानक सर को यूं नीचे कर लिया। लोगों ने कहा कि हजरत, जो साथी थे, हजरत ये क्या कर रहे हैं आप? फरमाया भाई यहां पर एक दरख्त है। हजरत यहां कोई दरख्त नहीं है। फरमाया रुको एक मिनट, यहां कोई दरख्त नहीं है? फरमाया ऐसा नहीं हो सकता। कहा नहीं हजरत, यहां हम देख रहे हैं, अगर आपकी आंखें नहीं देखती तो हम तो देखते हैं, यहां कोई दरख्त नहीं है। फरमाया ठहर जाओ, बस जाओ बस्ती में जाओ, यहां किसी पुराने से मालूम करो, किसी बुड्ढे से, कि यहां पर दरख्त था कि नहीं था। बुड्ढा एक तलाश किया पुराना, तहकीक की तो उसने कहा कि हां दरख्त था, लेकिन राह गुजर पर था, गुजरने वाले मुसाफिरों को उससे तकलीफ होती थी, इसलिए उस दरख्त को काट दिया गया। फरमाया बस मैंने सोच लिया था, अगर मेरे हाफजे में कोई कमी आई तो मैं जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अहादीस मुबारका को बयान करना छोड़ दूंगा। इतना इन हजरात का हाफजा था। और आज हमारा क्या हाल है? मेरा एक दोस्त का वाकया है कि उसकी भूलने की बीमारी ऐसी, एक मर्तबा रात को उसने अपनी कमीज के ऊपर गिरह लगाई, गिरह बांधी कि सुबह मुझे फला काम करना है। सुबह उठा, अब देख रहा है मैंने गिरह लगाई क्यों है, यानी गिरह लगाई का कि कुछ लगाई इसलिए कि कोई बात याद आ जाए, लेकिन वो बात क्या है, अब लगाई क्यों है मैं गिरह, यही भूल गया कि ये मैंने गिरह इसलिए लगाई थी ताकि मैं काम याद आ जाए। अब उसको काम तो याद आना दूर की बात, ये याद नहीं आ रहा मैंने गिरह लगाई क्यों है। ये हाल ये हमारे नौजवानों का, खुसूसन जवान और नौजवानों का आलम ये, कोई बात याद ही नहीं रहती। उसकी एक वजह यह हुई, पुराने बुड्ढों को देखे अब भी बगैर कैलकुलेटर के हिसाब करते हैं, ऐसा ही है ना, पुराने बुड्ढे अभी भी पहाड़े पढ़ना शुरू करते हैं और सारा हिसाब मिनटों में लगा देते हैं, और हम लोग कैलकुलेटर वाले कैलकुलेटर तलाश करते हैं। अब आसान हो गया ना, मोबाइल में कैलकुलेटर आ गया, अब वो कर लिया। लेकिन जिस चीज की सलाहियत इंसान इस्तेमाल करता है उसकी सलाहियत में इजाफा होता है, और जिस चीज की सलाहियत इस्तेमाल करना छोड़ दे, नतीजा ये होता है कि फिर वो सलाहियत खत्म और बंद हो जाती है। ये कायदा है। जैसे पहले इंसान पैदल चलते थे, पैदल चलते थे तो नतीजा ये होता था, अब मीलों मीलों पैदल चले जा रहे हैं, अब पैदल चलना छोड़ दिया तो अब बैतुल खला भी मोटरसाइकिल पे जाते हैं, ऐसा आलम आ गया। यानी पैदल चलना इतना छोड़ दिया कि जरा से यहां भी जाना है तो किक मारी और मोटरसाइकिल पे जा रहे हैं जनाब। अब नतीजा क्या, कभी पैदल चलना पड़ जाए हम लोगों को तो फिर हाल बुरा हो जाता है। सलाहियत नहीं, इस्तेमाल सलाहियत से सलाहियत न सिर्फ बाकी रहती है बल्कि उस सलाहियत में इजाफा भी होता है। बस इसे को याद रखिए, अल्लाह ताला ने हमारे अंदर अपने कुर्ब और ताल्लुक, निस्बत मा अल्लाह, अपनी दोस्ती की सलाहियत हमारी जानों के अंदर रखी है। और वो सलाहियत क्या है? वो सलाहियत है गुनाह को छोड़ने की सलाहियत, नेक आमाल को करने की सलाहियत हमारे अंदर रखी है। देखिए एक मुसलमान है, रमजान शरीफ आता है वो नमाज पढ़ता है, ऐसा ही है ना, और जमात से नमाजें पढ़ता है, बल्कि नमाजें क्या 20 रकात तरावी भी पढ़ डालता है, अगरचे रेलगाड़ी की जगह खटाखट खटाखट ही सही, लेकिन 20 रकात पढ़ डालता है कि नहीं, आम नमाजों से अलावा भी। क्यों भाई? अगर उसके अंदर सलाहियत नहीं है तो कैसे पढ़ ली उसने? उसके अंदर सलाहियत नहीं है तो कैसे पढ़ ली? लगा इंसान वो मजबूर नहीं है, सलाहियत है। हजरत अली रजी अल्लाह ताला से किसी ने यही कहा, इख्तियार और जबर में क्या फर्क है? फरमाया एक पैर उठा अपना, उसने फौरन पैर उठा लिया, فرمایا دوسرا پیر اٹھا. اس نے کہا واللہ حضرت اس پر مجھ کو قدرت نہیں ہے. فرمایا نہیں اٹھا تو صحیح. اس نے کہا نہیں حضرت میں نہیں کر سکتا. فرمایا یہی فرق ہے, ایک پیر اٹھا دینا یہ اختیار ہے اور دوسرا پیر نہ اٹھا سکنا بس یہی جبر ہے. لہذا اللہ تعالی نے ہمیں صلاحیت دی نیک اعمال, تقوی, گناہ سے بچنا, ان تمام چیزوں کی ہمارے اندر صلاحیت رکھی ہے. اگر نیک کام کی صلاحیت نہ ہوتی, نیک کام کی صلاحیت نہ ہوتی رمضان میں نیک کام کیوں کرتا ہے؟ کوئی موقع آتا ہے تو نیک کام کیوں کرتا ہے؟ پتہ چلا صلاحیت موجود ہے, ہم محض مجبور نہیں ہیں کہ جی ہم گناہ سے نہیں بچ سکتے, مجبور نہیں ہیں ہم لوگ. لیکن کیا بات ہے, ہاں اتنا ضرور ہے ایمانی کمزوری ایک چیز ہوتی ہے, معاشرے کا ماحول کا وہ ایمانی کمزوری کا نتیجہ ہوتا ہے کہ معاشرے اور ماحول کا ایک اثر ہوتا ہے, وہ ڈر ہوتا ہے اس کو کیونکہ ایمان کمزور ہے نا. اور جب اللہ تعالی کی محبت اور تعلق کسی اللہ والے کی صحبت, کامل ایمان والوں کی صحبت سے اللہ تعالی کی محبت اور تعلق اس کی جب دل میں پیدا ہوتا ہے پھر وہ سارے عالم سے, سارے معاشرے سے, سارے زمانے سے نہیں ڈرتا, پھر اس کو ڈر نہیں ہوتا, دل مضبوط ہو جاتا ہے. یہ صحبتوں کا اثر ہے. اس لیے کوئی یہ کہے کہ میں گناہ نہیں چھوڑ سکتا یہ جھوٹ ہے. وہ کہے کہ میرے اندر قدرت نہیں ہے گناہ سے بچنے کی, نظر بچانے کی میرے اندر قدرت نہیں ہے, یہ جھوٹ ہے. قدرت ہے ہر شخص کا, اور اس کی دلیل میرے پیر و مرشد, میرے شیخ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ نے فرمائی. فرمایا ایک آدمی کہتا ہے کہ کوئی عورت میرے سامنے آ جائے, کوئی لڑکی میرے سامنے آ جائے, کوئی لڑکا میرے سامنے آ جائے, میں نظر نہیں بچا سکتا. میں انٹرنیشنل نظر باز ہوں, بین الاقوامی بد نظری کا مریض ہوں میں, اور میں نظر نہیں بچا سکتا, مجھے قدرت ہی نہیں ہے. حضرت نے اس کو دو مثال سے سمجھایا. فرمایا ایک ڈی ایس پی یا ایس پی ہے, وہ اپنے حسین لڑکے اور اپنی حسین لڑکی کے ساتھ جا رہا ہے اور وہی نظر باز اس کو ملا. اس نے کہا کہ سنائے جناب, آپ بین الاقوامی نظر باز ہیں, انٹرنیشنل ہر عورت کو دیکھتے ہیں, ہر لڑکے کو دیکھتے ہیں, چاہے کنکھیوں سے دیکھے لیکن دیکھتے ہو, بتاؤ یہ دیکھو میرے پاس یہ ٹیٹی دیکھو ٹیٹی, اس کو دیکھ کر بڑوں کی ٹہ ٹہ نکل جاتی ہے, اور دیکھو میں نشانے کا اتنا ماہر ہوں کہ اڑتی چڑیا کے پر گن لیتا ہوں. اور اڑتے ہوئے پرندے کا نشانہ لے لیتا ہوں, بین الاقوامی مقابلے میں نشانے کے میں اول نمبر آیا ہوں, ایسا زبردست شوٹر ہوں میں. اور دیکھو یہ میں نے ٹی ٹی نکالی اور یہ دیکھو میں نے لوڈ کر لی. اگر تم نے میرے لڑکے کو یا میری لڑکی کو دیکھا تو میں تمہاری آنکھ کا نشانہ لوں گا. اب اس وقت کہے گا یہ کہ بھائی میں تو مجبور ہوں, تم مارو یا نہ مارو, میں تو لڑکے کو دیکھتا ہوں یا لڑکی کو دیکھتا ہوں, کہے گا. اب نظر بچائے گا نا, اب کہاں سے ہمت آ گئی؟ پتا چلا ہمارے اندر ہمت ہے, ہمارے اندر گناہ سے بچنے کی طاقت ہے, بدماشی ہے بس, مستی ہے. دوسری بات سمجھائی, فرمائے کہ اللہ تعالیٰ ایک فرشتے کو مقرر فرما دے کہ دیکھو یہ جو بندہ ہے نا یہ پکا بدماش ہے, نظر بازی کا ماہر ہے, بیان میں آنکھیں بند کر کے سوتا ہے اور سڑکوں پہ آنکھیں کھلی رکھتا ہے اور یہاں سوتا ہے. تو لہذا اس بندے کو فرشتے کو مقرر کیا اور اس کے ہاتھ میں حسینہ کی سینڈل دے دی, اور ہیل والی لمبی ہیل ہے نا, جوتے میں ہوتی ہے نا لمبی لمبی ہیل, تین تین چار چار انچ کی, کہ یہ جوتا لے لے. और जैसे ये किसी औरत को देखे या किसी लड़के को देखे, इसके बाल, इसकी खोपड़ी फारिगुल बाल है, इसकी खोपड़ी फारिगुल बाल है, सर पर बाल नहीं है, और ये जालिम अपने को बबाल में मुब्तला करता है। बस तुम ये करना, जैसे ही किसी औरत को देखे फौरन इसकी खोपड़ी पे वो जूता बरसाना और उसको बता दिया, देख फरिश्ते ने कहा देख मैं तेरे साथ हूं और मैं, तू 4L में बैठ या G11 में बैठ, तेरे साथ, याद रख तू 4L क्या 8L भी लगा ले, लेकिन मैं तेरे साथ हूं। और अगर तूने किसी को देखा, ये देख सैंडल मेरे हाथ में, मैं तेरी खोपड़ी में मारूंगा। अब मेरे मुर्शिद फरमाते क्या करेगा पता है, औरत जैसी सामने आएगी ना, नजर बचाना तो ऐसे नजर नीचे भी करेगा, यूं हाथ भी रखेगा, और फरिश्ते से कहेगा देखो बदगुमानी करना हराम है, बदगुमानी करना हराम है, किसी मुसलमान से बदगुमानी नहीं करनी चाहिए, और देखो मेरी नजर नीचे है और तुम्हें बदगुमानी से बचाने के लिए मैंने अपना हाथ भी रख लिया और मैं नीचे देख रहा हूं, देखो मुझ जैसा कोई अल्लाह वाला नहीं है। फरमाते आह ये बंदगी है, जूते खाकर अल्लाह ताला का बंदा बन जाना, ये कैसी बंदगी है, शराफत है बंदगी, वफा है बंदगी, और तकाजाए आबदियत और बंदगी है कि बंदा जिस अल्लाह ताला का रिस्क खाता है, जिस अल्लाह ताला की रोटी खाते हैं हम लोग, हम अल्लाह ताला की नाफरमानी ना करें। बताइए अल्लाह ताला रोटी बंद कर दे, गुनाह करने की ताकत रहेगी, गुर्दों में पत्थरी डाल दें, जिसके गुर्दे में पत्थरी हो, कभी ऐसे मरीज को देखा है जिसके गुर्दे में पत्थरी हो, मरीजों को देखा ना, उनको चिल्लाते देखा है कैसे चीखते हैं, अल्लाह ताला का शुक्र अदा करना चाहिए, अल्लाह ताला हम आपसे आफियत मांगते हैं, पनाह मांगते हैं, हमें खतरनाक मोहलिक और परेशान कुन बीमारियों से हमें बचा लीजिए, हमारी शामत अमल की वजह से हम पर कोई मुसीबत को नाजिम न फरमाइए, अफ और दरगुजर का मामला फरमाइए हमारे साथ। लेकिन मेरे प्यारे दोस्तों, अगर अगर किसी मुसीबत में मुब्तला हो जाए फिर उस वक्त क्या करेगा, फिर रोएगा गाएगा, अल्लाह ताला ने आफियत दिए रिस्क अता फरमाते हैं, हमारी नालायकियों के बावजूद रिस्क अता फरमाते हैं। हमारा तो यह हाल है, हम लोगों का क्या हाल है, हमारा कोई मुलाजिम, हमारा कोई जानने वाला, हमारा कोई दोस्त, उसके बारे में कोई सिर्फ इतना भी कह दे देखो वो तुम्हारे खिलाफ साजिश कर रहा है, झूठ भी बोल दे तो हम तो उसका नाथका बंद कर देते हैं। जिन मुलाजिमों को थोड़ी सी तनख्वाह पर रखते हैं उस गरीब मुलाजिम की जरा जरा सी बात पर तनख्वाह काट लेते हैं, और अपने मुलाजिमों को तनख्वाह इतनी देते हैं कि उससे ज्यादा तो अपने बच्चों की स्कूल की फीसें देते हैं। वो घर में काम करने वाली गरीब औरत जो यकीनन अपनी मजबूरी की वजह से घर में काम करती है, उसको क्या जरूरत पड़ी है कि जलील होकर अपने घर से निकल कर आए, या वो ड्राइवर, वो दुकान और ऑफिस में दफ्तरों में काम करने वाला, वो मजबूर है ना, इसलिए तो काम कर रहा है, वरना अगर मजबूर ना होता, अगर उसके पास माल होता तो ऐसी जिल्लत पे बर्दाश्त करता वो कभी, लेकिन क्या आलम है, जरा जरा सी बात पर उसके तनख्वाह काट लेते हैं, ये हमारा हाल है, जरा जरा सी बातों पर उसको कितना जलील करते हैं, बाज़े लोग तो मारते भी हैं, हालांकि हक नहीं है मारने का, लेकिन मारते भी हैं, और मामूली मामूली बातों पर उनकी तनख्वाहें भी काट लेते हैं, क्या आलम है। बीमार भी हो तो छुट्टी नहीं करने देते, सही कह रहा हूं कि नहीं भाई, अगरचे देख भी रहे हैं बीमार है लेकिन फिर भी छुट्टी भी नहीं करने देते, ये आलम। लेकिन अल्लाह ताला के करम देखिए, सुबह से लेकर शाम तक कितनी नाफरमानियां करते हैं, पैदाई से लेकर आज तक हमने अल्लाह ताला की कितनी बेशुमार नाफरमानियां की हैं, और अब तक मुब्तला है हम गुनाहों में, लेकिन अल्लाह ताला का करम देखिए, हमारी रोटी बंद नहीं की। وہ شخص, ایسے ایسے لوگ ہیں دنیا میں جو اللہ تعالی کے وجود کے منکر ہیں, اللہ تعالی کو مانتے ہی نہیں ہیں, وہ دہریے کہلاتے ہیں ایسے لوگ جو خدا کے وجود کے منکر ہیں, اللہ تعالی کو نہیں مانتے. کہتے کیا ہیں کہ کائنات دنیا خود بخود وجود میں آ گئی, مقناطیسی نظام سے سب چل رہا ہے. ایسے ایک سائنسدان دہریے نے ایک عالم سے یہ کہی کہ دنیا کا سارا نظام مقناطیس سے چل رہا ہے. تو ان عالم نے کیا کیا, ان کے ہاتھ میں لاٹھی تھی, لاٹھی اٹھا کر اس کی کھوپڑی پہ ماری. انہوں نے کہا, وہ ملا جواب نہیں آئے تو لاٹھی مار دی. عالم نے فرمایا, نہیں میں نے لاٹھی نہیں ماری. اچھا داڑھی رکھ کے جھوٹ بولتے ہو, تم نے لاٹھی ماری. میں نے لاٹھی نہیں ماری, جھوٹ مت بولو, تم نے لاٹھی ماری ہے. ان عالم نے فرمایا کہ بھائی اصل میں دیکھو بات یہ ہے, چونکہ آپ کا فلسفہ, آپ کی فلسفی یہ ہے کہ ساری کائنات میں سب کچھ میگنیٹ اور مقناطیس سے چلتا ہے, لہذا آپ کی کھوپڑی میں بھی میگنیٹ ہے اور میری لاٹھی میں بھی میگنیٹ ہے. آپ کے فلسفے کے تحت آپ کی کھوپڑی میں بھی میگنیٹ ہے اور میری لاٹھی میں بھی میگنیٹ ہے. آپ کی کھوپڑی شریف کا جو میگنیٹ ہے نا, وہ بڑا پاورفل ہے, مضبوط ہے, اس کی قوت جاذبیت اور اٹریکشن وہ زیادہ ہے, لہذا آپ کی کھوپڑی نے میری لاٹھی کو کھینچ لیا. یہ عالم نے فرمایا. اس نے کہا, حضرت بس بات سمجھ میں آ گئی کہ جب ایک اتنی چھوٹی سی لاٹھی بغیر چلانے والے کے نہیں چل سکتی, تو اتنی بڑی کائنات, اس سورج جیسی اتنی عظیم الخلقت, ایسی مخلوق عظیم, اتنی بڑی مخلوق, اللہ تعالیٰ گرمی کے زمانے میں اس کو ہمارے سر کے اوپر سے گزارتے ہیں, سردی کا زمانہ آتا ہے اس سورج کو جنوب کی طرف کر دیتے ہیں, کوئی سہارا نہیں, کوئی پلر نہیں, بغیر سہارے کے اس کی کوئی پٹری نظر نہیں آتی, کوئی مقناطیس, کوئی بجلی, کوئی راڈ, کوئی لوہا, کچھ نظر نہیں آتا. اور آنکھ بند کر کے بیٹھنے والوں کو نظر بھی کیا آئے گا, ہے نا بھائی؟ اب بیان میں آنکھ بند کر کے بیٹھیں گے تو ان کو نظر بھی کیا آئے گا. تو لیکن اتنی بڑی مخلوق جو سائنسدان کے بقول 9.5 کروڑ میل دور ہے, یہ سائنسدانوں کا ایک ایسے ہی تخمینہ اور وہ ہے, چھوڑنے کی کوئی چیز ہوتی ہے نا, لہٰذا آپ ایک تھیسس لکھیں, ایک مکالمہ لکھیں اور کہیں میری تحقیق یہ ہے کہ سورج 15 کروڑ میل دور ہے, تو آئندہ سب کہیں گے کہ 15 کروڑ میل دور ہے, کیونکہ کسی کے پاس کچھ بھی نہیں ہے نا, کوئی پیمانہ نہیں ہے. تو اتنا بڑا سورج اللہ تعالیٰ اس کو اور وقت پر نکلتا ہے, سبحان اللہ. سردی اور گرمی کے اللہ تعالیٰ نے اس کے اوقات بنا دیے, اس کا ایک روٹ ہے. آج تک کبھی کائنات میں یہ بات نہیں سنی گئی, نہ تاریخ میں نہ موجودہ زمانے میں, کہ سورج مشرق کے بجائے شمال سے نکلا. تاریخ میں کوئی ایسی کتاب پڑھی جناب کہ مشرق کے بجائے سورج نے کہا, بھائی وہاں پر ٹریفک زیادہ جام ہو گیا, ہم شمال سے چلیں گے, اور شمال سے چل کے جنوب پہ چلا گیا ہو. جنوب ادھر ہے, شمال ادھر ہے, یہ مشرق یہ مغرب, کہ بھائی اب ہم شمال سے چلیں گے, کیونکہ شمال والے لوگ کہتے ہیں ہمارے ہاں سورج تم آتے نہیں ہو, کم آتے ہو, تمہارے کم آنے کی وجہ سے شمال میں ٹھنڈک بہت ہوتی ہے اور برفوں کے پہاڑ ہیں وہاں پر, اس لیے ایک دو دن کے لیے تم وہاں آ جاؤ تاکہ وہ برف پگھل جائے, کچھ گرمی ہو جائے, تو پھر بے شک تم واپس وہاں چلے جانا. لیکن اللہ اکبر, سورج ایک مرتبہ ایسا ہوگا کہ وہ مشرق کے بجائے مغرب سے نکلے گا, اور اس کی خبر کس نے دی ہے؟ مخبر صادق جناب رسول اللہ صلی اللہ تعالی وسلم, اور وہ بھی اپنی مرضی سے نہیں, وہ بھی اللہ تعالی کی مرضی سے ہوگا. وہ یہ کہ سورج نکلنے سے پہلے حدیث شریف میں آتا ہے کہ سجدہ کرتا ہے, ہمارے محبوب صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ سجدہ کرتا ہے, اللہ تعالی سے اجازت طلب کرتا ہے کہ میں طلوع ہو جاؤں. अल्लाह ताला की इजाजत के साथ सूरज तुलू होता है। लिहाजा जिस दिन अल्लाह ताला उससे फरमाएंगे नहीं तुझे तुलू होने की इजाजत नहीं है, इजाजत है लेकिन मशरिक के बजाय तू मगरिब से अब निकल, लिहाजा फिर सूरज उधर मशरिक के बजाय उस दिन मगरिब से निकलेगा, उस वक्त के लिए जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उस दिन तौबा के दरवाजे बंद हो जाएंगे। इसलिए फरमाते हैं, बुजुर्ग फरमाते हैं, जालिम अभी है फुर्सत तौबा ना देर कर, जालिम अभी है फुर्सत तौबा ना देर कर, वो भी गिरा नहीं जो गिरा फिर संभल गया। उस अल्लाह ताला का करम, उस अल्लाह ताला की मेहरबानी हम पर गुनाहों के साथ, नाफरमानियों के साथ, बद अखलाकियों के साथ, माँ बाप से बदतमीजी, अपने बीवी बच्चों पर जुल्म, अपने दोस्तों के साथ, पड़ोसियों के साथ बद अखलाकी, मुसलमान मुसलमान को काटता है, मुसलमान मुसलमान पर जुल्म करता है, ताकतवर कमजोर पर जुल्म करता है, लेकिन उस अल्लाह ताला का करम देखे, उस नाफरमान को भी, अल्लाह ताला के ना मानने वाले को भी, शिर्क करने वाले को भी अल्लाह ताला अपने करम से रिस्क और रोटी अता फरमाते हैं। तो जिस नाफरमान पर अल्लाह ताला की करम फरमाई ऐसी है, आ मेरे मुर्शिद मेरे शेख फरमाया करते थे कि जब हम अल्लाह ताला के फरमा बरदार बन जाएंगे तो उनके करम का क्या आलम होगा। इसके लिए अल्लाह ताला ने फरमाया यबसुतुर रिज़्क लिमन यशा, एक अकीदा है हमारा और वो अकीदा यह है कि रिज़्क अल्लाह ताला ता फरमाते हैं। उस अकीदे में एक इजाफी चीज हम ये लगाते हैं कि रिज़्क बढ़ नहीं सकता, ये लगाते हैं ना, रिज़्क अल्लाह की तरफ से ही हमारे अकायद में से है और मोमिन का होना चाहिए ये, लेकिन एक चीज हम ये लगाते हैं कि रिज़्क हमारा बढ़ नहीं सकता। लेकिन कुरान पाक में अल्लाह ताला फरमाते हैं यब सुतुर रिज़्क लिमन यशा, जिसका रिज़्क अल्लाह ताला चाहते हैं बढ़ा देते हैं। पता चला रिज़्क बढ़ता भी है लेकिन उसकी बस्त की जो सिफत है, यानी उसके बढ़ाने की जो सिफत है वो हमारे इख्तियार में नहीं है, वो किसके इख्तियार में, अल्लाह ताला के। अल्लाह ताला अपने औलिया अपने फरमाबरदार अपने महबूबीन के सदके में उनका रिस्क बढ़ाते हैं और उसके रिस्क बढ़ाने का नतीजा ये निकलता है कि उनकी सोहबत में बैठने वाले उनसे ताल्लुक करने वाले वो रिस्क उनके ऊपर फैलता है। और इसकी एक छोटी सी मिसाल ये है, कहीं अल्लाह वाले जब कहीं तशरीफ ले जाते हैं तो उनके दस्तरखान पर सैकड़ों हजारों हजारों लोग बैठा करते हैं। हमने अपने शेख, मैंने अपने मुर्शिद अव्वल हजरत मौलाना शाह की मोहम्मद अख्तर साहब नफर अल्लाह उमर कदऊ का दस्तरखान देखा, हजरत का वो जवानी का वो आलम जब अपने शेख की सोबत में रहते थे तो उस जमाने में हजरत को लोग कहते थे कि तेरे शेख का तू शेख के दस्तरखान पर खाता है, तेरे शेख का जब इंतकाल होगा तू कहां से खाएगा, आज तो मजे उड़ाता है कहां से खाएगा। वल्लाह मैंने अपनी आंखों से मंजर देखा, सैकड़ों में हजारों हजारों लोगों को हजरत के दस्तरखान पर खाते हुए देखा, और यही मंजर मैंने अपने मुर्शिद सानी अपने शेख और मुर्शिद हजरत मौलाना शाह हकीम मोहम्मद मदर साहब दावत बरकातुम के दस्तरखान को देखा कि सैकड़ों सैकड़ों लोग हजरत के दस्तरखान पर खा रहे हैं। सुभान अल्लाह, यह है वो चीज जो अल्लाह ताला अपने औलिया को अपने कामिलीन को, और यही नहीं अल्लाह ताला इन दीन के खुद्दाम और ये अल्लाह वाले जो किसी भी दीन के शोबे में आलम में कहीं भी हो उनके दस्तरखान का यही आलम होता है, उस आलिम रब्बानी के दस्तरखान का यही आलम होता है। क्यों, यब सुतुर रिज़्क लिमन यशा की तजल्ली उनको मिलती है। अल्लाह ताला हम सब पर अपना फजल फरमा दे, हमारे दिलों को नर्म फरमा दे और अपनी फरमाबरदारी की तरफ माइल फरमा दे और आमाल के आमाली अमली अखलाकी मुआशरती मुआशी जो हमारे अंदर कमी है अल्लाह ताला अपने करम से उस कमी को दूर फरमा दे और हम सबको अपना वली और अपना दोस्त बना दे। वाखिर दावान अल्हम्दुलिल्लाह रब्बिल आलमीन, اللهم صل على سيدنا ومولانا محمد واصحابه وبارك وسلم, ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة انك انت الوهاب। या अल्लाह, मेरे मुर्शिद फरमाया करते थे आह काश मैं अपने सीने से जो अल्लाह ताला की मोहब्बत का दर्द है वो तुम्हारे सीनों में कैसे मुंतकिल कर दूं। या अल्लाह, अपने अपने औलिया अपने दोस्तों के कुलूब को जो अपनी मोहब्बत के मोती जो अपनी मोहब्बत के نایاب گوہر عطا فرماتے ہیں، اے اللہ ہمارے سینوں کو بھی عطا فرما دیجئے، اپنے قرب عطا فرما، اپنا تعلق خاص عطا فرما، اے اللہ ہماری گناہوں کی عادت کو اپنی فرما برداری کی عادت سے تبدیل فرما، ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما، یا اللہ گناہوں کے کانٹے، بدعملی کے کانٹے اور گندے اخلاق کے کانٹوں سے ہم لوگ بھرے ہوئے ہیں، ببول کے کانٹے سے بھی یا اللہ برے اخلاق اور کانٹوں سے یا اللہ ہم بھرے ہوئے ہیں، یا اللہ اپنے کرم سے ہمارے ان کانٹوں کو نکال دیجئے اور اس کو یا اللہ ہماری بد اخلاقی کو، بدعمالیوں کو خلط گل عطا فرما دیجئے، لباس گل عطا فرما دیجئے، اپنے دوستوں کا، اپنے اولیاء کا لباس ہم سب کو عطا فرما، ہمارا ظاہر، ہمارا باطن اپنے فرما برداروں والا بنا دیجئے، دینی ترقی عطا فرما، ہمارے دلوں کو نرم فرما، ہماری روحوں کو ایمان کامل سے مزین فرما، اے اللہ ہماری بدعملی کو معاف فرما، اپنی اطاعت اور فرما برداری پر ہمارے دلوں کو راغب فرما دیجئے، اور یا اللہ تعالیٰ نیک اعمال کی توفیق عطا فرما، جلد گناہوں کو چھوڑ دینے کی توفیق عطا فرما، 100% ہم سب کو اپنا فرما بردار بنا دیجئے، رزق حلال عافیت الفراوانی کے ساتھ آسانی کے ساتھ ہم سب کو عطا فرما دیجئے، ہمارے بیماروں کو شفا عطا فرما، اہل مقروض کے قرضوں کو ادا فرما، اہل مصیبت کو اہل عافیت بنا، یا اللہ اپنے کرم کے صدقے میں سلامتی ایمان سلامتی اعضا کے ساتھ دنیا میں رکھیے، اور سلامتی ایمان سلامتی اعضا کے ساتھ دنیا سے لے جائیے، اور یا اللہ ہمارے اولیاء کے، اپنے اولیاء کے درد کو یا اللہ ہمارے دلوں میں عطا فرما کر ہم سب کو اپنا فرما بردار اور کامل اطاعت گزار بنا دیجئے، ربنا تقبل منا انك انت السميع العليم، وصلى الله على النبي الكريم برحمتك يا ارحم الراحمين. اذان ہوگی، اذان کے بعد سنت کے لیے وقت دیا جائے.